अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि।
सुभानल्लाहि व बिहम्दिही, सुभानल्लाहिल अज़ीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, रब्बिश रहली सदरी व यस्सिरली अमरी व अहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अम्मा बाद, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। मेरी आज की गुफ्तगू का उन्वान है द राइट्स ऑफ चिल्ड्रन इन इस्लाम। इस्लाम में बच्चों के हुकूक, बच्चे जो मेरी और आपकी आँख की ठंडक हैं, मेरे और आपके दिल का सुकून हैं, मेरी और आपकी आँखों का नूर हैं, जो हमारे घर की रौनक हैं, जो हमारे घर की जीनत हैं, जो हमारे माशरे जो है माशरे के माशरे का मेमार हैं, यानी हमारा जो फ्यूचर है वो हमारे बच्चे हैं। और जो मुस्लिम हैं, मुसलमान हैं, जो इस्लाम हैं, वो इसके वारिस हैं। हमारे भी, हमारे घरों में भी देखें तो हमारे वारिस हमारे बच्चे हैं। तो अगर यूं देखें तो हमारी सबसे अहम कोई जायदाद है, अगर सबसे अहम कोई चीज़ है, सबसे कीमती अगर कोई चीज़ है तो मेरे और आपके बच्चे हैं। और इसके साथ ही ये बच्चे मेरे और आपके पास अल्लाह की इमानत हैं, अल्लाह के दिए हुए पेपर हैं जो मुझे और आपको हल करने हैं। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुल्लुकुम राइन व कुल्लुकुम मसूलिन अन रईयतिह। तुम में से हर एक राई है और हर एक से उसकी रईयत के बारे में सवाल किया जाएगा। हर एक, जैसे तुम में से हर एक जो है वो एक चरवाहा है, हर एक निगहबान है, मुहाफिज है, और उससे उसके जो घर वाले हैं ना उसके बारे में पूछा जाएगा। तो ये बच्चे जो हैं, कल को इनके बारे में मुझसे और आपसे पूछा जाएगा। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसान जो कुछ भी जब दुनिया से लेकर, जब दुनिया से इंसान जाता है तो तीन चीज़ें हैं जो उसके साथ जाती है, बाकी सब कुछ दुनिया में छोड़ जाता है, और उनमें से एक चीज़ जो है सदका जारिया। कोई भी उसने सदका जारिया के काम किए हैं, सदका जारिया जो कि ऐसी नेकी जो जारी रहे, मौत के बाद भी जारी रहे। दूसरा जो है वो इल्म नाफे, ऐसा इल्म जो दूसरों को नफ़ा दे, फ़ायदा दे। और तीसरी चीज़ जो है नेक औलाद, नेक औलाद जो अपने वालदैन के लिए जो है दर्जे बुलंद करने का ज़रिया बनती है। तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वालदैन जो हैं देखेंगे कि जन्नत में उनका दर्जा बढ़ा दिया है, जिस जगह पे थे ना, जिस लेवल पर, उससे ऊंचे लेवल पर उनको बिठा दिया गया, खड़ा कर दिया गया या ले जाया गया, तो पूछेंगे हमारे दर्जे कैसे बुलंद हो गए, हम तो, हमारे अमल तो ख़त्म हो गए, हम तो फौत हो चुके हैं। तो फिर उनको बताया जाएगा कि दुनिया में तुम्हारी नेक औलाद है, नेक औलाद जो तुम्हारे लिए दुआए खैर करती है, तुम्हारे लिए दुआए मग़फ़रत करती है, तुम्हें याद करती है अच्छे लफ्ज़ों में। तो नेक औलाद जो है इस दुनिया में, इस कायनात में सबसे बड़ी दौलत है, सबसे ठंडी मीठी और अच्छी दौलत है। और इसकी कदर आप उन लोगों से पूछें जिनके बच्चे जो है वो राह रास्त पर नहीं हैं, जिनके बच्चे नाइट्स क्लब में रातें गुजारते हैं, जिनके बच्चे ड्रग्स में इन्वॉल्व हैं, जिनके बच्चे वालदैन को पीटते हैं, वालदैन को मारते हैं। वालदा एक रोने लगी, कहने लगी कि मेरा बेटा मुझे मारता है। एक वालदा कहने लगी मेरी बेटी ने मुझ पर हाथ उठाया है। तो बच्चों का ना सिर्फ ये कि वालदैन को झिड़कना, उनको बुरा भला कहना, उनका अदब ना करना, उनकी सुनी अनसुनी कर देना, ये अलमिया तो था ही, ये अलमिया तो है ही, लेकिन अब ये कि बच्चे वालदैन पर हाथ उठाने लग जाएं, और वालदैन, और अब तो ये ऐसे वाक़यात भी मिल रहे हैं कि कत्ल कर दिया। आप ऐसे अखबारात में और मुख्तलिफ मीडिया में ये चीज़ें जो हैं वो देख रहे हैं। तो बहरहाल नेक औलाद अल्लाह रब्बुल इज़्ज़त की सबसे बड़ी नेमत है, सबसे बड़ी नेमत है। तो आइए देखते हैं कि अब तक हम ये देखते रहे कि वालदैन के हुकूक़ क्या हैं। वालदैन जो कि औलाद जन्म देते हैं, वालदैन जो कि अपना खून पसीना एक करके अपनी वालदैन को, अपने बच्चों को परवान चढ़ाते हैं, جو دن رات محنت مزدوری کرتے ہیں, تو والدین کے تو بہت حقوق ہیں. قرآن میں وَبِالْوَالِدَيْنِ احسانہ, کہ جہاں اللہ نے اپنے حق کا ذکر کیا وہیں جو ہے والدین کا ذکر کیا. لیکن آج انشاءاللہ ہم یہ دیکھتے ہیں کہ بچوں کے کیا حقوق ہیں, کیا رائٹس ہیں. تو اس میں جو ہے سب سے پہلا رائٹ جو ہے وہ بچوں کا وہ کیا ہے, اس سلسلے میں میں ایک کہانی آپ کو سناتی ہوں, ایک بات آپ کو سناتی ہوں, جس سے آپ ہمیں پتہ چلے گا کہ بچوں کا والدین پر سب سے پہلا رائٹ کیا بنتا ہے. کیونکہ ہماری ہم تو والدین بن چکے, کچھ بوڑھے ہو رہے ہیں, کچھ نے وقت گزار دیا, ہو سکتا ہے آپ لوگ یہ کہیں ہمیں تو پتہ ہی نہیں تھا, لیکن ہماری وہ یوتھ جو یہاں بیٹھی ہے, بچیاں جو بیٹھی ہیں, اگر ان کو شادی سے پہلے یہ پتہ چل جائے, ماں بننے سے پہلے یہ پتہ چل جائے, یا لڑکے کو باپ بننے سے پہلے یہ پتہ چل جائے کہ میری اولاد کے مجھ پر کیا رائٹس بنتے ہیں, تو وہ ابھی سے جو ہے وہ اس کے لیے کیئرفل ہو جائیں گے, ابھی سے وہ سوچیں گے, پلاننگ کریں گے. تو حضرت عمر فاروق رضی اللہ عنہ کا دور تھا, ان کا زمانہ تھا. تو ایک شخص آپ کے پاس آیا اور آ کر کہنے لگا کہ یہ میرا جو بیٹا ہے یہ بہت بے ادب ہے, بہت بدتمیز ہے, یہ میرے حقوق ادا نہیں کرتا, یہ میرا خیال نہیں کرتا. تو حضرت عمر فاروق رضی اللہ عنہ نے جو ہے اس بچے کو بلایا, اس سے پوچھا کہ یہ تمہارا باپ تمہارے بارے میں کیا کہہ رہا ہے. تو اس لڑکے نے کہا کہ امیر المومنین ٹھہریے, امیر المومنین ٹھہریے, میری بھی سنیے. اور وہ یہ, پہلے مجھے آپ یہ بتائیے کہ اولاد کا والدین کے اوپر جو ہے وہ کیا حق بنتا ہے. یعنی اس سے پہلے کہ میں والد کی بات کا جواب دوں, آپ مجھے یہ بتائیے کہ میرے کیا رائٹس ہیں. جیسے آج یہاں آج کل کا زمانہ رائٹس کا زمانہ ہے, ہر ایک کے رائٹس ہیں نا. یہاں پہ تو کتے اور بلی کے بھی رائٹس ہیں نا, جانوروں کے بھی رائٹس ہیں, بوڑھوں کے بھی رائٹس ہیں. آپ ہر ایک کو دیکھ کے, وہ پتے جو درخت سے نیچے گر جاتے ہیں نا, ان کے بھی رائٹس ہیں کہ آپ ان کو ایسے نہیں گرا پڑا رہنے دے سکتے, آپ کو اٹھانا ہے ورنہ گھر ٹکٹ آ جاتا ہے نا. ہر چیز کے رائٹس ہیں, روڈ کے رائٹس ہیں, اس لیے تو ٹریفک قانون بن گیا نا. تو ہر چیز کے رائٹس ہیں. تو اس زمانے میں بھی رائٹس کی بات ہوتی تھی. تو حضرت عمر فاروق رضی اللہ عنہ نے اس کی اس بات کا جو ہے وہ کیا جواب دیا, کہ یہ کہا کہ بچے کا پہلا حق یہ ہے اس کے باپ پر کہ جب اس کی ماں کا انتخاب کرے تو نیک اور اچھی ماں کا انتخاب کرے. دوسرا حق یہ ہے کہ اس کو اچھا نام دے, جب وہ پیدا ہو بچہ اس کا تو اس کا اچھا نام رکھے. پھر تیسرا حق یہ بتایا کہ اس کی اچھی تعلیم و تربیت کرے, اس کو قرآن سکھائے, اس کو دین سکھائے, اور دوسری چیزوں میں اس کو ماہر کرے. تو حضرت وہ جو لڑکا تھا اس نے کہا, امیر المومنین میرے والد نے میرا کوئی بھی حق ادا نہیں کیا, میری جو والدہ ہے یہ غیر مسلم ہے, ایک مجوسی سے میرے باپ نے شادی کی جو غیر مسلم ہے. دوسری بات کہی کہ جب میں پیدا ہوا تو میرا نام اس نے جولا رکھا. جولا جو ہے یہ لٹل کاکروچ کو کہتے ہیں, یہ اسپائڈر ٹائپ سمجھ لیں. تو اب یعنی اب آپ سوچیں کہ کیسی عجیب بات ہے کہ باپ بیٹے کو جب پکارتا تھا تو کہتا تھا کہ لٹل کاکروچ کم ہیئر, ادھر آؤ, جولا ادھر آؤ, ہے نا. تو جولا جو ہے جیم عین لام جولا, آگے پھر الف حمزہ وغیرہ, تو کیا ہے اس کا مطلب, کاکروچ یا اسپائڈر وغیرہ. تو اس نے مجھے یعنی ماں کا اچھا انتخاب نہیں کیا, مجھے نام اچھا نہیں دیا, اور اس کے بعد اس نے مجھے دین قرآن ادب جو ہے وہ کچھ نہیں سکھایا. تو اب آپ سوچیں کہ بچے جو ہیں ان کے ہمارے اوپر جو رائٹس بنتے ہیں, تو سب سے پہلا ان کا حق یہ بنتا ہے کہ شادی سے پہلے عام طور پہ لڑکیاں جب لڑکے کا انتخاب کرتی ہیں اور لڑکے جب بیوی کا انتخاب کرتے ہیں, تو عام طور پہ ہم کہتے ہیں کہ ہیئر سٹائل ایسا ہونا چاہیے, انگلش جو ہے وہ کینیڈین سٹائل ہونی چاہیے ایکسنٹ, یا پھر جو یو ایس اے کے بچے ہیں وہ کہتے ہیں کہ یو ایس اے کا جو ہے وہ ہمیں ایکسنٹ چاہیے, ہے نا. ایک بچی کا ڈاکٹر کا رشتہ آیا اور وہ بچہ ڈاکٹر تھا لیکن وہ یو ایس اے کا پڑھا لکھا نہیں تھا, تو بچی نے یہ کہہ کر جو ہے وہ شادی کرنے سے انکار کر دیا کہ مجھے یو ایس اے ایکسنٹ والا لڑکا چاہیے, مجھے ڈاکٹر بھی نہیں چاہیے, ڈاکٹر سے کوئی فرق نہیں پڑتا, ہیئر اسٹائل اس طرح کا چاہیے, جو بھی اس کو پسند تھا ہیئر اسٹائل. تو اس طرح وہ شادی جو تھی وہ نہ ہو سکی, اور اس کی ماں جو تھی وہ بہت اداس تھی. और इसके अलावा हम यानी लड़कियां या लड़के जब आम तौर पे शादी का जब वक्त आता है, या हम लोग यानी जो वालदैन हैं वो अपने बेटे और बेटी के लिए जब रिश्ता देखते हैं, तो हम क्या कहते हैं कि 7-6 फुट का कद होना चाहिए लड़की यानी लड़का जो है, एटलीस्ट 6 फुट तो हो, इतना हाइट तो हो, तो सरू जैसा कद होना चाहिए, झील जैसी आंखें होनी चाहिए, नीली आंखें होनी चाहिए या ग्रीन होनी चाहिए या ब्राउन होनी चाहिए, है ना, और फिर चलती फिरती वो अच्छी लगे लड़की भी, वाइट कलर होना चाहिए, है ना, वाइट कलर, या फिर हम लोग जो है डिग्रियां देखते हैं ना। तो आपको पता है जब यहूदी शादी करते थे तो वो क्या देखते थे, ईसाई शादी करते थे तो वो क्या देखते थे, यहूदी जब शादी करते थे तो किस चीज़ का इंतखाब करते थे, और ईसाई शादी करते थे तो वो किस चीज़ का इंतखाब करते थे। यहूदी जो थे वो यानी यहूदो नसारा के बारे में आता है कि दौलत और ब्यूटी, यहूदी और ईसाई जब शादी करते थे तो क्या देखते थे कि दौलतमंद होना चाहिए और फिर क्या होना चाहिए कि हुसन होना चाहिए, ब्यूटी होनी चाहिए। तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उम्मत मुस्लिमा को कहा कि तुम जब शादी करने लगो तो तकवा की बुनियाद पर बच्चे का या बच्ची का इंतखाब करो। तो पहला राइट, पहला हक जो बच्चे का, बच्चों का अपने वालदैन पर बनता है वो ये है कि लड़की की शादी हो तो जो लड़के का इंतखाब करें तो वो ये देखें कि लड़का कुरान का इल्म रखता है, दीन की उसको सूझबूझ है, नमाजी है, इसको हलाल हराम की तमीज़ है। इसी तरह लड़का जो है वो ये देखे कि जिस लड़की का मैं इंतखाब करने लगा हूँ, जिस पे मेरा दिल आ गया है या मुझे वो बहुत अच्छी लगती है, तो या मतलब किसी को एक नज़र देख लेना और उसका अच्छा लग जाना ये कोई बुरी बात नहीं है, कोई मायूब नहीं है, यानी इस्लाम उससे मना नहीं करता, यानी आगे बढ़ने से पहले यानी वालदैन को बताया जाए ताकि वालदैन उसके अंदर जो है वो शामिल होकर फिर उसमें कुछ फैसले में रोल प्ले कर सकें। लेकिन अव्वलीन तरजीह जिस चीज़ को देनी चाहिए वो दीन है, वो इस्लाम है। और आजकल जो मसाइल बहुत ज़्यादा हो रहे हैं उसमें वजह ये है कि हम सारी चीज़ें देखने के बाद फिर कहते हैं कि हाँ अगर वो दीनदार भी हो तो फिर ठीक है, इसके साथ वो नमाजी भी हो तो फिर ठीक है, वो कुरान वाली भी हो तो फिर ठीक है, लेकिन इससे पहले हम सारी चीज़ें देखते हैं, ज़ात होनी चाहिए, कद इतना होना चाहिए, और जो है वो डिग्री हम अपनी पसंद की देखते हैं, फिर इलाका देखते हैं, फिर वो देंगे क्या, अच्छा उसका वो जो उसने वो सैप लिया था सब वो हमें तो नहीं देना पड़ेगा, तो हर चीज़ जो है वो छानबीन करके ठीक ठाक करके। अच्छा एक औरत मेरे पास आई, कहने लगी, मैंने कहा रिश्ते के लिए कह रही थी, अच्छी औरत थी, लड़का भी बेटा भी अच्छा था, तो मैंने उसे कहा कि फलां का रिश्ता तुम देख लो, अच्छी बच्ची है। कहने लगी कि उसका ड्राइविंग लाइसेंस लिया हुआ उसने, मैंने कहा अभी तो नहीं लिया हुआ, तो कहने लगी नहीं मुझे वो रिश्ता नहीं करना, इतनी वो सुस्त लड़की है कि अभी तक उसने ड्राइविंग लाइसेंस भी नहीं लिया हुआ, तो ड्राइविंग लाइसेंस भी पहले से लिया हुआ होना चाहिए, कुछ ना कुछ करती हो, स्मार्ट हो, एक्टिव हो। तो क्राइटेरिया बहुत औखा हो गया है, बहुत मुश्किल हो गया है हमारा जो हमने बनाया। तो एक होते हैं सेल्फ मेड लोग, तो अब तो सेल्फ मेड इंसान तो बन नहीं सकते, और हमारा हाल अब ये है, तो जिसकी वजह से हम ना आइडियलिज्म का शिकार हो गया है उम्मत मुस्लिमा। आज रिश्ते ना मिलने में और रिश्ते कामयाब ना होने में इसकी बड़ी वजह आइडियलिज्म का शिकार होना है। बास को कलर की वजह से छोड़ते हैं, बास को दौलत में कमी की वजह से छोड़ते हैं, बास को डिग्री साइंसेज नहीं है, आइंदा फ्यूचर में कैसे फ़ायदा होगा उसकी वजह से छोड़ देते हैं, और बास को ज़ात की वजह से छोड़ देते हैं। अगर जिस चीज़ को अहमियत नहीं देते तो वो दीन है। तो पहला राइट जो है वो हमारे बच्चों का हम पर क्या है कि दीनदार जो है वो वालदैन का इंतखाब किया जाए। लड़की है तो अपने शौहर दीनदार का इंतखाब करे, बाकी चीज़ों में कमी बेशी भी हो, क्योंकि याद रखिएगा कि आइडियल जो हमने बना लिए हैं ना ये ज़मीन पर नहीं मिल सकते, ये जन्नत में मिल सकते हैं। तो ज़मीन पर अगर रहना है और घरों को बसाना है तो फिर हमें अपने जो हमारा मायार हमने बनाया है ना उससे नीचे आना होगा। ठीक है, तो पहला राइट क्या है कि अच्छी बीवी का, नेक शौहर का, नेक बीवी का इंतखाब किया जाए, नंबर वन। और दूसरी चीज़ ये है कि उसका जो है वो अच्छा नाम रखा जाए, अच्छा नाम रखा जाए। जैसे एक सहाबिया का नाम आसिया था, ऐन अलिफ स्वाद या से, तो उसका मतलब है गुनाहगार, आपने उसको तब्दील करके जमीला नाम रख दिया, आपने कहा ये नाम पसंदीदा नहीं है। इसी तरह एक का जो नाम था वो हतम था, होता मतलब टुकड़े टुकड़े कर देना, तो आपने कहा ये नाम भी पसंदीदा नहीं है, उसको चेंज कर दो, टुकड़े टुकड़े करना। या किसी का मतलब जैसे नाम जो था, अब जैसे गुलनार, ये अच्छा नाम नहीं है, आग का फूल, गुल और नार, आग का फूल। तो फिर जिंदगी में नाम असरात पैदा करते हैं। तो अच्छे, अगर किसी का कोई भी नाम ऐसा है जो ठीक नहीं है तो उसको तब्दील करना चाहिए। जैसे किसी ने, मैं मस्जिद में बैठी थी, न्यूयॉर्क की बात है, साथ वाली मस्जिद में, मामूर, बड़ी बहुत बड़ी मस्जिद है माशाल्लाह, वहाँ बैठी मेरे साथ एक औरत, दादी थी उसकी पोती बैठी, ऐसे मैंने प्यार से पूछा इसका नाम क्या है, तो उसने कहा इसका नाम तुरजाऊन है। तुरजाऊन, मैंने कहा तो ये वर्ब है कि तुम लौटाई जाओगी, तो मैंने कहा कि ये नाम जो है एक वर्ब है। तो कहने लगी कुरान से रखा है, तो कुरान में तो है तुरजाऊन, तो इसका ये नहीं मतलब कि कुरान से जो भी चीज़ नज़र आए तो उसको उठा के हम नाम रख लें। जैसे एक औरत ने कहा मैंने अपने बच्चे का नाम लारैब रख दिया है। अब लारैब का मतलब पता है क्या है, इसमें कोई शक नहीं। अब वो लड़की है तो भी कोई शक नहीं, लड़का है तो भी कोई शक नहीं। अब लारैब तो बहुत ही बेमानी सा नाम हुआ ना, लारैब। तो आजकल जब लोग नाम रखना चाहते हैं तो ये पूछते हैं कि ऐसा नाम बताएं जो किसी ने कभी सुना ना हो, बिल्कुल नया होना चाहिए, बेशक वो बेमानी हो, बेशक वो मतलब हमारे इस्लामी निज़ाम की या इस्लाम की दीन की नुमाइंदगी ना करता हो। तो दूसरा हक बच्चे का क्या है कि उसको अच्छा नाम दिया जाए, अच्छा नाम दिया जाए। और अच्छे नाम में जो है, जिसमें पैगंबरों के नामों पर नाम रखना चाहिए, सहाबा के, सहाबा सहाबियात के नामों पर नाम रखना चाहिए, या फिर अगर हम हटकर भी, अगर इसे हटकर भी रखना चाहते हैं कि ये हर एक ने रखा हुआ है, हमें मसला ये हो गया, तो फिर ऐसे नाम रखें जो बामानी नाम हो। तो अपनी औलाद को बामानी अच्छे नाम देने चाहिए, तो ये औलाद का दूसरा बड़ा हक है। अच्छा, इसी सिलसिले में एक और अहम बात है कि बच्चे जो हैं, आम तौर पे जब शादी होती है तो वालदैन बड़े परेशान होते हैं, लड़की के भी और लड़के के भी, शादी हो जाती है तो परेशान होना शुरू हो जाते हैं। अभी हफ्ता, दो हफ्ते, एक महीना बच्ची रह कर आती है तो सब पूछते हैं, नहीं फिर वो प्रेग्नेंट नहीं हुई, उसकी कोई ख़बर है? अच्छा, तो फिर अभी कोई ख़बर है? तो इशारों में, किनायों में, तो वो फूफी पूछ रही है, तो खाला पूछ रही है, तो सास पूछ रही है, तो अम्मी पूछ रही है, तो बच्चों के लिए बहुत हम मसाइल खड़ा कर देते हैं। अच्छा, अब दूसरी तरफ हमारे बच्चों ने भी कुछ ठान ली है, यानी आजकल आप जायज़ा लें, अंदाज़ा करें, तो वालदैन को ये समझ नहीं आती कि बच्चे ही नहीं अभी तक चाह रहे, वैसे तो जब अल्लाह चाहे तो कोई इसको रोक नहीं सकता, लेकिन फिर भी यानी बाज़ बच्चे कहते हैं कि नहीं अभी तो हमारे इन्जॉय करने के दिन हैं, अभी तो हम घूमेंगे, अभी तो हम इन्जॉय करेंगे, तो उसके बाद जो है हम देखेंगे। और मेरे पास एक बच्ची आई, कहने लगी कि कहीं अल्लाह मुझसे नाराज़ तो नहीं हो गया। मैंने कहा क्यों, क्या हुआ? कहने लगी कि जब मेरी शादी हुई तो मैंने और मेरे मियाँ ने तय किया कि हम फौरन बच्चे नहीं पैदा करेंगे, हमने कुछ थोड़ी बहुत उसकी मतलब किया भी जो कर सकते थे, और आर्जी तौर पर टेम्परेरी, ताकि हमारे बच्चे पैदा ना हो। तो आंटी अब 3-4 साल हो गए हैं, अब हम चाहते हैं, अब मेरा बच्चा पैदा नहीं होता, तो आंटी प्लीज़ आप दुआ करें। तो देखें, हकीकत यह है कि बाज़ औक़ात जो अल्लाह की प्लानिंग है, अल्लाह की चीज़ें हैं, हम उसमें जब मुदाखलत करते हैं ना तो अल्लाह भी नाराज़ हो जाता है, वाकई अल्लाह नाराज़ हो जाता है। तो इस्तग़फ़ार करना चाहिए, सदका करना चाहिए, और बाकी ये कि बच्चे जो हैं, मतलब बच्चों का, शादी का एक बड़ा मकसद औलाद है। तो जो कुछ लोग कहते हैं कि औलाद चाहिए ही नहीं या बहुत थोड़ी चाहिए, तो ये इस्लाम का नज़रिया नहीं है, ये इस्लाम का तरीक़ा नहीं है। अगर हमारे वालदैन हमें पैदा ना होने देते तो फिर हम कहाँ होते, हम तो होते ही ना दुनिया में, है ना? तो बहुत से बच्चे दुनिया में आने से पहले ही मार दिए जाते हैं, या आने नहीं दिया जाता या उनको मार दिया जाता है। तो इस सिलसिले में शादी, जैसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास एक आदमी आया और उसने आकर कहा कि मैं शादी करना चाहता हूँ, और क्या कहा कि मुझे एक औरत ने शादी का पैगाम दिया है, खूबसूरत भी है और शरीफ भी है, मगर इससे औलाद नहीं हो सकती, कोई वजह होगी, मगर इससे औलाद नहीं होती, क्या मैं इससे शादी कर लूँ? आपने फरमाया नहीं। फिर वो शख्स दूसरी बार आपके पास आया, आपने फिर मना किया, फिर वो तीसरी बार आया तो आपने फरमाया बहुत मोहब्बत करने वाली और खूब बच्चे जनने वाली औरत से शादी करो, क्योंकि मैं तुम्हारी कसरत की वजह से बाकी उम्मतों पर फ़ख्र करूँगा। तो ये जो है, इस हदीस को अबू दाऊद ने रवायत किया है किताबुन निकाह में। तो ایک تو یہ ہے کہ مطلب جب خود ہمارے پاس انتخاب ہے تو مطلب اسلام کا یہاں پہ کیا مزاج جو ہے وہ بتایا جا رہا ہے کہ یہ انسان کی فطری خواہش ہے شادی، جسے ہم اپنی سیکس کی خواہش کو پورا کرتے ہیں، اور اس کے بعد جو ہے کہ زیادہ بچے جننے والی عورت سے نکاح کرنا. اچھا، اس سلسلے میں ہمیں دعائیں بھی کرنی چاہیے اولاد کے لیے، شادی یوں ہی ہو جائے. اچھا، بعض بچوں کو، لڑکیوں کو، لڑکوں کو شادی ہوتی ہے، جب دعائیں بتاتے ہیں تو ان کو یہ لگتا ہے کہ اس کی ہمیں کوئی ضرورت نہیں ہے، دعاؤں کی ضرورت نہیں ہے. تو یاد رکھیں، نبیوں نے بھی اولاد کے لیے دعا کی ہے، جیسے ابراہیم علیہ السلام نے کہا رب حبلی من الصالحین، حضرت زکریہ علیہ السلام نے دعا کی کہ رب حبلی من لدنک ذریۃً طیبہ انکا سمیع الدعاء. اور اسی طرح جب میاں بیوی تعلق قائم کرتے ہیں اس کی بھی ایک دعا ہے، اور میرا خیال ہے کہ آپ لوگوں کو وہ آتی ہوگی. تو اچھا، تیسرا جو بچے کا حق ہے ہمارے پر، ہماری اولاد کا، اس کی پیدائش پر خوشی منانا اور اس کو، اس کی پیدائش کو سیلیبریٹ کرنا، مبارکباد دینا، خوشی منانا. حضرت اشعث کہتے ہیں کہ میرے ہاں بچہ پیدا ہوا، بچے کی پیدائش ہوئی، میں پیارے رسول کے پاس بیٹھا تھا کہ مجھے اس کی خوشخبری سنائی گئی، تو میں نے آپ سے کہا کہ میں نے آپ کے لیے ایک تھال بھر روٹی گوشت کی دعوت کا ارادہ کیا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا بس اگر تم اتنا ہی کہتے ہو تو یہ تو جو ہے بخل، ڈر اور غم کی چیز ہوگی. یعنی تم صرف یہ کہہ رہے ہو کہ میں نے بس اتنا سا ارادہ کیا ہے، تو یہ اولاد کا پیدا ہونا تو تمہارا یہ اظہار ایسے لگ رہا ہے جیسے بخل، ڈر اور غم کی چیز ہے، حالانکہ یہ اولاد تو آنکھوں کی ٹھنڈک اور دلوں کا ثمر ہے. اس کو مستدرک حاکم نے روایت کیا ہے. اچھا، آپ کو پتہ ہے کہ پیارے نبی صلی اللہ علیہ وسلم کے بیٹے کی جب پیدائش ہوئی، ابراہیم کی، اور آپ کے ایک غلام ابو رافع نے آپ کو آ کر بتایا تھا کہ آپ کے ہاں بیٹا پیدا ہوا، تو آپ نے اس وقت کیا کیا تھا؟ آپ نے اسی خوشی میں جب جس نے آ کے خبر دی، آپ نے کہا جا میں نے تجھے آزاد کر دیا. اپنے بیٹے کی خوشی کو آپ نے کیسے سیلیبریٹ کیا؟ کہا جا میں نے تجھے آزاد کر دیا. اور یاد ہے ابو لہب نے پیارے رسول کی جو ہے وہ پیدائش کو کیسے منایا تھا؟ آپ کے والد تو فوت ہو چکے تھے، اور سردار تھا، ابو لہب سردار تھا، مکہ کی گلی میں بیٹھا تھا، تو ایک لونڈی تھی جس نے آ کر جو ہے، اور کہتے ہیں صوبیہ نام تھا اس لونڈی کا، اور بلکہ بعض کہتے ہیں سویبا تھا، سا و یا با، سویبا. تو سویبا نے جب آ کر بتایا کہ تیرے جو ہے وہ مرحوم بھائی کے گھر اللہ نے بیٹا دیا ہے، تو کہا کہ تو نے اتنی اچھی خوشی دی ہے کہ اس وقت میرے پاس جو کچھ ہوتا میں تمہیں دیتا، جا میں نے تجھے آزاد کر دیا، میرے پاس اور کچھ نہیں ہے، جا میں نے تجھے آزاد کر دیا. تو بچے کی پیدائش کی خوشی منانا، اور وہ بیٹی ہو یا بیٹا، اس میں تفریق نہیں کرنی چاہیے. اور ہمارے ہاں یہ کیا جاتا ہے کہ جب بچہ لڑکا پیدا ہوتا ہے تو ہم بہت خوش ہوتے ہیں، فون بھی کر رہے ہیں، مبارکباد بھی دے رہے ہیں، لڈو بھی بانٹے ہیں، مٹھائیاں بھی بانٹے ہیں، اور جب بیٹی پیدا ہوتی ہے تو ہماری آواز نہیں نکلتی. وہ ہماری ایک دوست کی جب بیٹی پیدا ہوئی دوسری تیسری ہاسپٹل میں، تو جب اس کو دیکھنے ملنے کے لیے گئے تو اس کے رونے کی آواز جو تھی نا دور سے آ رہی تھی، کیونکہ اس کی تیسری یا دوسری یا تیسری بیٹی پیدا ہو چکی تھی. اور بیٹی کی پیدائش پر ماؤں پر اتنا پریشرائز ماؤں کو کیا جاتا ہے، سسرال والے، بازو کا شوہر، کہ عورت ایسے لگتا ہے جیسے عورت کا قصور ہے کہ اس کے بیٹی پیدا ہو گئی. تو یہ بات جو ہے یہ اللہ کو ناراض کرنے والی ہے. تو ہر بچے کی پیدائش پر مبارکباد دینی چاہیے، اور اپنی حیثیت کے مطابق کچھ بھی کر سکتے ہیں، مٹھائی بانٹنی ہے یا جو بھی آپ نے کرنا ہے، جو بھی آپ کی حیثیت ہے، لیکن بیٹی اور بیٹے میں تفریق نہیں کرنی چاہیے، کیونکہ دونوں اللہ کی امانت ہیں. اور اس موقع پر جو ہے ہمیں کیا کرنا چاہیے کہ دعا کرنی چاہیے، بچے کے لیے بھی دعا کریں، اور لا حول ولا قوت الا باللہ، کہ اللہ کی جو ہے وہ خواہش، اللہ ہی کے اذن سے یہ نعمت ملتی ہے. ماشاء اللہ ولا حول ولا قوت الا باللہ، یہ دعا پڑھنی چاہیے، ماشاء اللہ ولا حول ولا قوت الا باللہ. پھر اس کے بعد جو ہے وہ بچے کے کان میں جو ہے وہ اذان دینا. تو اذان کہاں دیتے ہیں اور کیا کرتے ہیں اذان کے ساتھ؟ ایک دوسرا کام بھی ہے اس کے ساتھ، فوراً ہی بعد میں، شہد تو بعد میں بھی چٹائیں گے، اور کیا کرنا ہے؟ اذان اور اقامت، اذان اور اقامت ساتھ ساتھ ہیں. تو اس میں اذان اور اقامت کا طریقہ کیا ہے؟ حضرت حسین سے روایت ہے پیارے رسول نے فرمایا کہ جس کے ہاں کوئی بچہ پیدا ہوا اور اس نے اس کے دائیں کان میں اذان اور بائیں کان میں اقامت کہی تو پھر اسے مرگی نقصان نہیں پہنچا سکے گی. اور ویسے بھی آپ نے فرمایا کہ جو دنیا میں بچہ آتا ہے تو شیطان اسے ٹچ کرتا ہے, چھوتا ہے, اس کے چھونے سے بچہ روتا ہے, رونے کی آواز نکالتا ہے. حضرت مریم اور ان کا بیٹا جو ہے حضرت عیسیٰ وہ ایکسیپشن ہے, ان کو شیطان نے ٹچ نہیں کیا. تو دائیں کان میں اذان اور بائیں میں اقامت کہنا یہ بلوڈ پروفٹ کی سنت ہے. اور اس کی حکمت کیا ہے کہ بچے کے کان میں سب سے پہلے جو ہے وہ اللہ کی کبریائی کے کلمات پڑھیں, اور جب اذان دی جاتی ہے اور اقامت کہی جاتی ہے تو شیطان روتا ہوا دور چلا جاتا ہے. تو فوری طور پر جو کام کرنا چاہیے وہ یہ ہے کہ بچے کو فوراً جو ہے وہ اذان اور اقامت جو ہے اس کے کان میں دینی چاہیے, دائیں میں اذان اور بائیں میں اقامت. تو یہ جیسے بچے کو پتہ چلتا ہے کہ میں ایک مسلمان گھرانے میں جو ہے وہ مسلمان جو ہے وہ عقیدہ توحید پر جو ہے وہ پیدا ہوا ہوں, تو یہ عقیدہ توحید کی رسالت, عقیدہ توحید اور رسالت کی شہادت ہے, اس کی گواہی ہے. تو آتے ہوئے اذان, جاتے ہوئے نماز, اتنے قلیل وقت میں آئے اور گئے, یہ ہے انسان کی زندگی. کہ آتے ہوئے اذان ہے نا, اور جب جو نماز جنازہ ہے اس وقت اذان نہیں دی جاتی, تو جو آتے ہوئے اذان ہوتی ہے بچے کے کان میں اس کی جماعت نہیں ہوتی, نماز نہیں ہوتی. تو آتے ہوئے اذان اور جب دنیا سے گئے تو پھر اس کی نماز ہے. تو اذان بھی اس کی کسی نے دی ہے اور نماز بھی اس کی کوئی اور ہی پڑھ رہا ہے. تو یہ ہے انسان کی حقیقت. پھر ہے جو آپ کہہ رہے تھے جس کو تہنیک کہتے ہیں, گٹی دینا. اور گٹی جو ہے کھجور کو جو ہے وہ چبا کر, کھجور نہیں دینی, جیسے کسی کے بارے میں نے سنا کہ کھجور ہی چبا کر بچے کے منہ میں رکھ دی, کھجور نہیں بلکہ اس کا رس جو ہے اپنے منہ میں کھجور کو چبانا اور اس کا رس جو ہے اپنا لعاب جو ہے وہ بچے کے منہ کو لگانا, ٹھیک ہے. اور یہ بلوڈ پروفٹ کی سنت ہے. حضرت اسماء کا ذکر ملتا ہے, یہ ابو بکر صدیق رضی اللہ عنہ کی بیٹی تھیں, اور جب ہجرت کر کے گئیں تو وہاں کہتے ہیں کہ بڑے دنوں کے بعد مدینہ میں مسلمانوں کو خوشی ملی, عبداللہ بن زبیر پیدا ہوئے, پورے مدینہ میں اس کی خوشی منائی گئی. اور آپ نے حضرت پیارے رسول کے پاس آئیں اور آ کر کہا کہ آپ اس کی تہنیک کریں, عربی میں اس کو تہنیک کہتے ہیں گٹی دینا. اور آپ نے عبداللہ کو لیا اپنی گود میں اور پھر کھجور منگوا کر, پھر مطلب ڈھونڈی گئی کھجور, پھر اس کو آپ نے اپنے منہ میں ڈال کر چبا کر اس کا رس جو تھا اس کے عبداللہ کے منہ میں داخل کیا. تو پہلی چیز جو حضرت عبداللہ کے پیٹ میں داخل ہوئی وہ رسول اللہ کا لعاب تھا. تو نیک لوگوں سے جو ہے وہ گٹی دلوانا, اور لوگ دور دور لے کے جاتے تھے, دور دور کا سفر کر کے گٹی دلوانے جاتے تھے. جیسے الحمدللہ میں نے اپنے, میرا بڑا بیٹا احمد پاکستان میں فیصل آباد میں پیدا ہوا, تو بہت نیک شخص کو پہلے سے میں نے سوچا ہوا تھا. اور ابھی میرے پچھلے دنوں بھائی بیٹا فوت ہوا, تو ابھی جو میرے بھائی فوت ہوئے تو ان کو بچہ پیدا ہو گیا, رو رہا تھا. میں نے کہا نہیں, فلاں حافظ ہیں, بہت اچھا درس دیتے ہیں, فلاں جگہ پہ ہیں, جائیں ان کو لے کر آئیں. تو وہ کہیں جب ان کو لینے گئے, یہی بھائی جو فوت ہو گئے ابھی, تو جب ان کو وہ لینے کے لیے گئے تو درس دے رہے تھے, تو میرے بھائی نے کہا کہ منت والی بات ہے, یہیں سے آپ کو اٹھا رہا ہوں, یہیں آپ کو چھوڑ کے جاؤں گا. وہ میری جو بہن ہے نا, وہ میرا بھانجا رو رہا ہے, اس کو کچھ کھانے کو نہیں دے رہی, یعنی دودھ نہیں دے رہی. وہ کہہ رہی ہے کہ پہلے کسی نیک آدمی سے تہنیک کروانی ہے. تو احمد کا حافظ وہاں سے تھے, تو انہوں نے کی الحمدللہ, ان کا نام تھا حافظ سرور صاحب فیصل آباد میں. معاذ پیدا ہوا تو بحرین میں تھا, تو وہاں پہ دارالایمان میں ایک حافظ صاحب تھے, میاں محمد حافظ, بہت نیک متقی. اور پھر ان کو بلایا تو انہوں نے ماشاءاللہ اس کی جو تھی تحنیک کی مطلب. اور اس کے بعد آمنہ جب پیدا ہوئی تو نیو یارک میں تھی, تو پہلے سے ہی میں نے پورے نیو یارک میں جیسے اپنے حلقہ احباب میں پوچھا تھا کہ مجھے بتائیں کون بہت نیک ہے. بہت سے لوگوں سے پوچھا کہ آپ کے خیال میں کون بہت نیک ہے, آپ کے خیال میں کون بہت نیک ہے. تو کسی نے مجھے کسی کے بارے میں بتایا تھا, امر اللہ حسینی ہیں وہاں پہ, جنہوں نے کہتے ہیں کہ دین کے کام کی ایک طرح سے ابتدا کی وہاں پہ بہت سال پہلے, اور بہت اچھے انسان ہیں. تو ان کے بارے میں بتایا گیا. تو پھر آمنہ جیسے رات کے آخری حصے میں پیدا ہوئی تو پھر میں تو ان کو بلایا گیا پہلے سے ہی جیسے کہا ہوا تھا, تو انہوں نے آ کر اس کی تحنیک کی. تو اگر شعور ہوتا ہے, سمجھ ہوتی ہے, تو آپ بہت شعوری طور پہ وہ کام کرتے ہیں. اور ایسا نہیں ہے, مطلب وہ نیو یارک میں تھی آمنہ, اور معاذ بحرین میں تھا, اور احمد پاکستان میں تھا. تو تینوں بچوں کی شرعی طریقے سے الحمدللہ میں نے تحنیک کروائی. تو یہ بھی کیا ہے, یہ اللہ کے نبی کی سنت ہے. और अगर खजूर मैसर ना हो तो शहद भी जो है हम कर सकते हैं, और शहद अगर ना हो तो कोई भी मीठी चीज़, लेकिन इस बात का ख्याल रखा जाए कि वो चीज़ जो है उसको आग पर वो ना पकाई गई हो। ये फतहुल बारी जो है उससे ये पता चलता है हदीस की, जिससे तफसीर मिलती है। अच्छा, फिर दूध पिलाना, ये कौन सा हक है बच्चे का? दूध पिलाना। अच्छा, आजकल दूध पिलाने का रवाज बहुत कम हो गया, फीडर के बच्चे पैदा हो रहे हैं अब, है ना, क्योंकि हमें अपना बॉडी, अपना जिस्म, अपना स्मार्ट होना बहुत अजीज़ हो गया है। तो याद रखें कि बच्चे का ये हक है कि उसको 2 साल दूध पिलाया जाए, और वरना जितनी देर तक भी फिर दूध आता है, हौलैन या कामिलैन, 2 साल बच्चे को दूध पिलाना। और इस सिलसिले में भी ये बच्चे का माँ पर हक है और वालिद पर भी कि वो माँ को अच्छी खुराक दे ताकि उसको अच्छा दूध आए, और वरना अपनी मर्ज़ी से किसी और के पास भी दूध पिलवाया जा सकता है। जैसे अहले अरब जो थे कहीं दूर भेज देते थे दूध पिलाने के लिए, खुले इलाके में, खुले माहौल में, ठीक है, तो कहीं किसी और से भी ज़रूरतन पिलवाया जा सकता है। फिर यह है कि बच्चे का अकीका करना। हदीस है, प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यहूदी लड़के का अकीका करते हैं और लड़की का नहीं करते, लिहाजा तुम लड़के की तरफ से 2 बकरे और लड़की की तरफ से 1 बकरे का अकीका करो, ठीक है। तो अगर कोई चाहे तो लड़के का 1 भी अकीका हो सकता है, 2 ज़रूरी नहीं है, 2 भी कर सकते हैं और 1 भी कर सकते हैं। हज़रत इमाम हसन के बारे में आता है कि आपने उनका 1 किया था, और याद रखें प्यारे रसूल ने फरमाया हर बच्चा अपने अकीके के बदले गिरवी है, तो फिर उसका अकीका करना। फिर अकीके के और आगे कई मसाइल हैं इंशाल्लाह, वो तो आइंदा कभी से ही, इस पे मैं पहले भी एक लेक्चर जो है वो दे चुकी हूँ। गिरवी जो है जैसे किसी चीज़ को कहीं पे रख दिया जाए, जैसे मैं बताती हूँ मैं बताती हूँ, असल में बच्चे की तरफ से जब अकीका होगा ना तो बच्चा जो है आज़ाद हो जाएगा, तो कर्ज़दार अपने कर्ज के बदले जैसे कोई चीज़ गिरवी रख देता है तो जब तक कर्ज उसका अदा नहीं होता तो चीज़ उसको वापस नहीं मिलती, तो इसी तरह गिरवी है। जैसे बच्चे पर जो आफतें, बलाएं, बीमारी, तकलीफ़, हसद, नज़र, मुख्तलिफ़ चीज़ें बच्चा जिसका पैदा होते ही शिकार हो सकता है, तो अगर हम इस अकीके को कर देते हैं तो इंशाल्लाह जो है जैसे हर बच्चा अपने अकीके के बदले गिरवी है तो फिर वो इनसे जो है वो बचा रहेगा। तो ये एक इस्लामी वैल्यू है, और अकीका जो है ये बच्चे की सलामती के लिए, सेहत के लिए, कुव्वत के लिए, बरकत के लिए, ये नेक फाल जो है वो समझा जाता है, नेक शगुन है। तो अकीका जो है वो इसकी तरफ से बदल बन जाता है, लेकिन जहलाना, रस्में वगैरह, इंशाल्लाह सवालों का जवाब मैं बाद में देती हूँ आपके लिए, इंशाल्लाह मैं इसके लिए टाइम रखती हूँ। अच्छा, फिर इसके बाद जो है बच्चे का एक और हक है, उसका सर मुंडवाना। सर मुंडवाना जो है इस हिस्से में हज़रत समरा कहते हैं कि रसूलल्लाह ने फरमाया हर बच्चा अकीके के बदले रहन रखा हुआ है, गिरवी यानी, 7वें रोज़ इसकी तरह से जानवर ज़िबा किया जाए और इसका सर मुंडवाया जाए और इसका नाम जो है वो रखा जाए। तो हम नाम के बारे में भी पढ़ चुके और हम जो है वो तहनीक के बारे में पढ़ चुके, अब ये है कि सर मुंडवाना। तो सर मुंडवाना जो है ये अहले अरब क्या करते थे, जब उनके यहाँ बच्चा पैदा होता था तो यूं करते थे कि उसका पूरा सर जो है वो नहीं मंडवाते थे, थोड़े से बाल काट देते थे, थोड़े से छोड़ देते थे, और जानवर जो ज़िबा करते थे ना उसका खून बच्चे के सर पर लगाते थे। अहले अरबों के यहाँ ये रवाज था। तो मुसलमानों को ये कहा गया कि सर के तमाम बाल मूंड दिए जाएँ और सर के कुछ बाल रखना और कुछ बालों को छोड़ देना ये इस्लामी वैल्यू नहीं है, इस्लामी कदर नहीं है। तो और कहते हैं कि अगर बच्चे के सर से पैदा होते ही बाल जो माँ के पेट से वो लेकर आया है बच्चा, अगर उसको काट दिया जाए तो इससे बच्चे के सर के मसाम खुलते हैं और बच्चे के बाल पूरी तरह और ज़्यादा अच्छे बाल आते हैं, और ये तहारत और सफाई का ज़रिया भी है, नज़ाफ़त है और सफाई है और निजासत यानी ज़ाहिर है कि साफ़ सुथरा बच्चा जो है वो हो जाता है। और बाज़ ये भी कहते हैं कि सर के मुंडवाने से बच्चे की नज़र, बच्चे का सुनना और जो 5 सेंसेस हैं उस पर ज़्यादा अच्छे असरात जो है वो मुरतब होते हैं, اور یہ اللہ کے نبی کی سنت بھی ہے. ابھی میرے ساتھ دو تین دن پہلے ایک ماں کہہ رہی تھی کہ میری بیٹی کے بچہ پیدا ہوا ہے لیکن وہ کہتی ہے میں نے بال نہیں کٹوانے. تو جوں جوں دین سے کا علم کم ہوتا جائے گا تو جو سنتیں ہیں پھر وہ چھوٹتی چلی جائیں گی. تو ہماری یہ ذمہ داری بنتی ہے کہ اس میں سستی نہ کریں, اور فوری طور پر جو ہے جب بچہ پیدا ہو جائے جیسے ساتویں دن سر منڈوانا, تو یہ اللہ کے نبی کی سنت بھی ہے, اور اللہ کے نبی زیادہ بہتر جانتے ہیں کہ ہمارے لیے کیا چیز بہتر ہے نا. اور اگر یہ چیز بچوں کے لیے نقصان دہ ہوتی تو پھر جو ہے وہ نہ کرتے, پھر اس کا خطرہ کروانا ہے نا. یہ بھی اللہ کے نبی کی سنت ہے. حضرت ابراہیم نے مقام قدوم پر ختنہ کیا, اس وقت آپ کی عمر 80 سال تھی. حضرت حسن اور حسین کا ساتویں دن ختنہ کرنے کا حکم دیا گیا. پیارے رسول نے فرمایا 4 کام نبیوں کی سنت ہیں, جس میں ختنہ کروانا, خوشبو لگانا, مسواک کرنا اور نکاح کرنا. تو یہ ختنہ جو ہے یہ پیغمبروں کی سنت ہے, سنت انبیاء ہے, اور پھر ہمارے بلوڈ پروفیٹ کی بھی سنت. اچھا اب کیا ہے, اب اہم چیز جو ہے وہ بچے کی تعلیم و تربیت. یہ تو تھے بچے کی پیدا ہوتے ہی چھوٹے چھوٹے مختلف ہمارے کام. اب ہمارے ہاں یہ رواج تو ہو گیا ہے بچے کی جب پیدائش سے پہلے کیا کرتے ہیں, ایک فنکشن کرتی ہیں دوستیں مل کر سب, وہ کیا ہوتا ہے بیبی شاور. تو بیبی شاور ہمیں کرنے کا پتہ ہے لیکن ختنے کا نہیں پتہ. بیبی شاور کرنے کا پتہ ہے لیکن ہمیں عقیقے کا نہیں پتہ, ہمیں تہنیک کا نہیں پتہ, ہمیں اچھا نام دینے کا نہیں پتہ. تو اللہ کے نبی کی سنتوں کو زندہ کرنا ہے نا. اچھا یہ پھر, اچھا اب بچے کی تعلیم و تربیت میں سب سے پہلے اس کو کلمہ سکھانا. اچھا یہ بات ہماری غلط فہمی, ہم کہتے ہیں کہ ابھی بچہ بہت چھوٹا ہے اور ابھی جو ہے ابھی ہم اس کو نہیں کچھ بھی سکھا رہے یا پڑھا رہے, جب بڑا ہوگا تو پھر بہت دیر ہو جاتی ہے جب ہم کروانا شروع کرتے ہیں. بالکل چھوٹا سا بچہ یعنی ایون ماں کے پیٹ میں بھی ہوتا ہے بچہ تب بھی سن رہا ہوتا ہے, جب جان اس میں آ جاتی ہے, روح آ جاتی ہے تو سننا شروع کر دیتا ہے. میری ایک اسٹوڈنٹ بتا رہی تھی کہ 3 بچے پہلے پیدا ہوئے, چوتھا بچے کی دفعہ وہ اس نے میرا قرآن کا کورس کیا اور وہ پریگننٹ تھی, کہنے لگی میں واضح طور پر اپنے اس بچی میں نیکی کے اثرات محسوس کرتی ہوں, کیونکہ اس جب میں پریگننٹ ہوئی اس سے پہلے سے کورس مطلب شروع ہو چکا تھا, اور پورے 9 ماہ پھر بچے کی تعلیم و تربیت, اس پورے عرصے میں قرآن کا پڑھنا پڑھانا, ٹیسٹ درس سب چیزیں. کہنے لگی یہ میری بچی بہت سلیم الفطرت ہے, بنا کہے آ کے دباتی ہے سر میرا دباتی ہے, مجھے چائے پوچھتی ہے, یعنی طبیعتاً بچی بڑی نیک ہے. تو یاد رکھیں کہ بچوں پر قرآن کی تلاوت کے, نیکی کے, جو بھی اچھے کام ہم کر رہے ہیں اثرات ہوتے ہیں. جو مائیں ہر وقت غصے میں رہتی ہیں, ہر وقت 12 بجرے ہوتے ہیں ان کے منہ پر, چہرے پر, ماتھے پر, اور ڈانٹی ڈپٹتی ہیں, اینگر بہت زیادہ ان میں ہوتا ہے, شور وغیرہ چیزیں, تو بچے کے اوپر جو ہے اثرات ہوتی ہیں. تو تربیت کیا ہے کہ اپنے آپ کو کنٹرول کریں, ہم اپنی اینگر مینجمنٹ جو ہے اس کے کورس کریں, یا دیکھیں قرآن و حدیث سے اس کی کیا طریقہ ملتا ہے, اور خیال رکھیں نماز کی باقاعدگی, اور وضو کر کے بچے کو دودھ پلانا. میری درس میں ایک میری اسٹوڈنٹ آیا کرتی تھی, کہنے لگیں کہ میں نے جیسے صبح میں اٹھتی تھی جب شادی کے بعد, تو میں ہمیشہ فوراً ہی اٹھتے نہاتی تھی. میری بھی الحمدللہ یہ روٹین رہی, اکثر تو یہی کہ رات کو ہی نہا لوں, کیونکہ مجھے یہ بہت فکر ہوتی ہے میری فجر خطرے میں نہ چلی جائے, کیونکہ بعض اوقات جب ہم نہاتے نہیں ہیں سوئے رہتے ہیں, اور پھر ہم کہتے ہیں کہ اب آنکھ کھلی ہے تو ٹائم اتنا رہتا ہے, اور شیطان کے تھپکی دے دے کے کہتا ہے کہ اور سو جاؤ ابھی, اور پھر یہ کہ اتنا ٹائم نہیں بعض اوقات ہوتا کہ پھر نہائیں اور پھر فجر پڑھیں. تو الحمدللہ یعنی نمازوں کی حفاظت کرنا, تو یعنی اپنی خواہش بھی پوری کی ہے جو انسان کے اندر اللہ نے رکھی ہے, اس کے ساتھ اپنی فرض بھی پورا کرنا ہے نا. تو بہتر ہے اسی وقت, اگر اسی وقت نہیں تو چلو پھر اس میں 2 رائے نہیں ہیں, پھر اس میں کوئی سستی اور تساہل نہیں ہے, پھر مسٹ وقت پہ اٹھ کر نہانا ہے اور پھر نماز پڑھنی ہے. اور اب یہ دیکھنے میں آیا ہے, سننے میں آیا ہے, 12 دن کے بچ جاتے ہیں اور لوگ نہاتے نہیں ہیں. کئی لوگوں کی یہ بات میرے پاس آئی ہے, ان کے والدین کی طرف, والدہ کی طرف سے اور ساس کی طرف سے, کہ بہو نہائی نہیں ہے, بیٹی نہائی نہیں ہے. اور تو یاد رکھیں کہ یہ یعنی یہ اپنے نفس پر اثرات آتے ہیں, تو پھر ہر چیز پر اثرات ہوتے ہیں. تو نہا دھو کے اپنے دن کا آغاز کرنا چاہیے. ہماری والدہ لوگ جو تھے وہ نہاتے دھوتے تھے صبح ہی, اور پھر وہ فجر پڑھتے تھے اور اپنے دن کا آغاز کرتے تھے. ٹھیک ہے, تو اور دودھ بچے کو پلانا ہے تو نہا کر پلائیں نا, صاف ستھرے ہو کر پلائیں, جو دوسرا بچہ ہے پیدا ہو چکا ہے, ہے نا. تو یہ سب باتیں ہیں چھوٹی چھوٹی جو کہ تربیت کے لیے, اپنی تربیت, اپنی بیٹیوں کی تربیت, بہوؤں کی تربیت کے لیے بہت اہم ہیں. اور اب کلمہ سکھانا ہے. پیارے رسول نے فرمایا اپنے بچوں کو سب سے پہلے کلمہ لا الہ الا اللہ سکھاؤ, اور موت کے وقت بھی ان کو کلمہ لا الہ الا اللہ کی تلقین کرو. بے شک پہلی بات بھی کلمہ لا الہ الا اللہ ہو اور آخری بات بھی کلمہ لا الہ الا اللہ ہو, پھر 1000 سال بھی وہ زندہ رہے تو اس سے ایک گناہ کے بارے میں بھی نہیں پوچھا جائے گا. یہ جو ہے روایت, یہ امام بہکی نے اس کو روایت کیا ہے. اور پھر جو ہے یعنی اصل میں آپ کو پتہ ہے کہ ایسی احادیث ملتی ہیں کہ کلمہ طیبہ اگر کسی کے پاس ہوگا تو اس کا ترازو جو ہے وہ اس کا بھاری ہو جائے گا. اور حضرت علی جو ہے وہ رسول اللہ سے روایت کرتے ہیں کہ آپ نے فرمایا کہ بچوں کو 3 باتیں سکھاؤ, اپنے نبی کی محبت, اور اس کے ساتھ ساتھ جو ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کے اہل خانہ سے محبت, اور پھر قرآن مجید کی تلاوت. اور جب بچہ بولنا شروع کر دے تو پیارے رسول نے فرمایا اس کو لا الہ الا اللہ کی تعلیم دی جائے. تو یہ سب اہم روایات ہیں. اچھا, بچوں کے اور کیا حقوق ہیں؟ مسجد میں اگر بچے رو رہے ہیں تو امام کی ذمہ داری ہے نماز کو چھوٹا کر دے. ہم بچے والی ماؤں کو گھورنا شروع کر دیتے ہیں. اللہ کے نبی کے کان میں کسی بچے کے رونے کی آواز آتی تھی تو آپ تلاوت تھوڑی کر دیتے تھے, مختصر کر دیتے تھے. تو بچوں والی ماؤں کو مسجدوں میں آنے سے روکنا نہیں چاہیے, ان کے لیے کوئی پراپر انتظام کرنا چاہیے. اگر وہ آئیں تو خوشی کا اظہار کرنا چاہیے, ان کو ادب قرینہ سلیقہ طریقہ سکھانا چاہیے کہ وہ ساتھ لے کر کھڑی ہوں. کیونکہ آج اگر ہم بچوں والی ماؤں کو روکیں گے اور ہمارے بچے مساجد کو آ کر آباد نہیں کریں گے تو بعض لوگ جو ڈانٹ ڈپٹ کرتے ہیں تو بچے جو ہیں پھر وہ کہتے ہیں کہ ہم نے نہیں جانا. ایک عورت کہہ رہی تھی کہ میری اس بچی کو فلاں خاتون نے جب بہت ڈانٹا اور ناراض ہوئی, آج اتنے سال ہو گیا میری بچی مسجد نہیں جانا چاہتی. تو یہ ہاں وہاں ڈانٹ پڑتی ہے. تو اس میں بعض مساجد نے ماشاءاللہ بہت اچھا انتظام کیا ہے, بچیوں جہاں پہ اذان کی نماز کی آواز پوری آتی ہے تو بچوں کے لیے, بچوں والی ماؤں کے لیے الگ کمرے کا انتظام کیا ہوا ہے. تو مساجد کو چاہیے کہ ایسا ہی انتظام کریں, کچھ کھلونے, کچھ چیزیں مائیں بھی اپنے ساتھ ایسی لے کر آئیں تاکہ ان کے بچے دوسروں کو ڈسٹرب نہ کریں. لیکن اگر کہیں ایسا انتظام نہ ہو اور پھر بھی نماز میں مائیں آئی ہوئی ہوں تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میں نماز شروع کرتا ہوں تو میرا دل چاہتا ہے کہ لمبی نماز کروں, لیکن بچے کے رونے کی آواز سنتا ہوں تو اسے مختصر کر دیتا ہوں. مجھے علم ہے کہ اس کی ماں اس کے رونے کی وجہ سے انتہائی پریشان ہوتی ہے. تو یہ تھے ہمارے بلوڈ پروفٹ. اچھا اس کے علاوہ جو ہے یعنی پرورش اور رداعت, اور اب ہم بات کر رہے ہیں کہ ان کی تربیت کی, تو توحید اور آخرت کی لوری دینی چاہیے. اور ان کو نا ہمیں کلمہ طیبہ کے ساتھ ہی حروف تہجی پڑھانے شروع کر دینے چاہیے, الف با تا سا, صحیح پروننسیشن کے ساتھ. اگر مجھے صحیح قرآن نہیں آتا نا تو اب مجھے نہیں پڑھانا چاہیے. ٹو بی ویری فرینک, انگلش تو ہم بہت, انگلش سکھانے کے لیے اور اس ایجوکیشن کے لیے تو ہم اپنے والدین کو چھوڑ دیا, بہن بھائیوں کو چھوڑا. کتنے گھنٹوں کا جہاز کا سفر کر کے ہم یہاں پہنچے. اور اس روح کی غذا بھی تو ہمیں دینی چاہیے نا, صحیح ایکسنٹ, الف با تا سا, سا اور سین میں فرق ہونا چاہیے. سا اور سین میں فرق نہیں ہم کرتے, الف میں, آ میں اور آ, عین میں ہم فرق نہیں کرتے, قاف, قا اور کے اس میں ہم فرق نہیں کرتے, زا اور را اس میں فرق نہیں کرتے. تو صحیح پروننسیشن, اور اس سے ہمیں قرآن کا آغاز کرنا چاہیے. پھر اس کے ساتھ ہی ایک اور اہم بات جو ہے ہمارے لیے ضروری جو بنتی ہے وہ یہ ہے کہ ہم بچوں کو نماز جو ہے وہ سکھانا شروع کریں. یعنی حروف تہجی کے ساتھ ساتھ چھوٹی چھوٹی دعائیں, اور حروف تہجی کے بعد اس کو سورۃ فاتحہ اور اخلاص. اور جیسے 4-5 سال کا بچہ قرآن پڑھ سکتا ہے, پڑھ لیتا ہے, ریڈنگ پوری کر لیتا ہے آرام سے. 2 سال کی بچی نے قرآن حفظ کرنا شروع کیا تھا چھوٹی چھوٹی صورتیں, اور 5-6 سال کی عمر میں اس نے پورا قرآن حفظ کر لیا. تو ہم لوگ یہ ہم اکثر مائیں اتنا ترس کھاتی ہیں اور کہتے ہیں اتنے چھوٹے بچے ہیں, اور وہ کیا ہے کہ ट्विंकल ट्विंकल लिटिल स्टार और ढेरों नज़में हम सारा उनको सिखाते हैं, बच्चे को डांस ऐसे करना, बच्चा ऐसे करता है, बच्चे ऐसा डांस करता है। ये फरजाना बैठी है मेरी इधर स्टूडेंट, इसका छोटा बेटा पैदा हुआ साथ आता था, ये हमारे पास पढ़ रही थी उस वक्त, और मैं रब्बी शराहली सदरी की दुआ पढ़ती थी, जैसे शुरू में आदत थी पढ़नी, और वो बच्चा बगैर उसको याद करवाए वो दुआएं जो मैं पढ़ती थी ना शुरू में, वो हमें सुनाने लग गया थोड़े दिनों के अंदर। और मैंने न्यूयॉर्क में माशाल्लाह कई लोगों को कुरान पढ़ाया, बहरीन में पढ़ाया, जिनके बच्चे साथ आते थे ना, वो माएँ कहती हैं कि वो सुनते रहते थे ना, और वो बैठते थे क्लास में और खामोशी से बैठते थे, माएँ थोड़ा बहुत कभी उठ भी जाती थी थोड़ी बहुत, यानी एक फितरी माहौल में जैसे क्लास चलती थी, वो बच्चे जल्दी कुरान उन्होंने पढ़ना सीखा जो आते थे। तो इससे हमें फिर क्या बात पता चलती है कि हमारी ये जिम्मेदारी बनती है कि फौरी तौर पर बच्चों को कुरान जो है वो साथ ही पढ़ाना शुरू करें। उसके लिए हमें जो है वो एक अच्छे टीचर का इंतखाब करना चाहिए, या अच्छी मस्जिद का, या अच्छे माहौल का, जहां हमारा बच्चा जो है वो अच्छा नाजरा पढ़ सके। और उसके साथ साथ जैसे शेख सादी से किसी ने पूछा कि औलाद की तरबियत कैसे करनी चाहिए, उन्होंने 8 बातें बताई औलाद की तरबियत के लिए। कहा कि जब वो 10 साल से ज़्यादा हो जाए तो ना महरम और गैरों में उसको बैठने मत दो। दूसरी बात कही कि अगर तुम चाहते हो तुम्हारा नाम बाकी रहे तो औलाद को अच्छा इखलाक सिखाओ। अब डिग्रियां बहुत हैं, इखलाक नहीं है, डॉक्टर है बच्चा पर अदब नहीं है। देखते हैं बड़ों को तो रास्ता नहीं देते, बड़ों को देखते हैं सलाम नहीं करते, और पानी का गिलास नहीं देते कि खुद कोई अगर ले रहा है, बुज़ुर्ग है बड़ा है, और सीट पर बैठे हैं सीट नहीं उठ कर देते, यानी अदब सिखाना। तो अदब बहुत अहम है, जूतों को सीधा रखना है ना। फिर इसके साथ ही क्या है कि अगर तुम्हें बच्चे से मोहब्बत है तो इससे ज़्यादा लाड प्यार ना करो। चौथी चीज़ क्या है कि बच्चे को उस्ताद का अदब सिखाया जाए और उसे उस्ताद की सख्ती सहने की आदत डाली जाए। हम लोग कहते हैं कि उस्ताद सख्त नहीं होना चाहिए। एक कॉल है कि उस्ताद की सख्ती माँ बाप की शफ़क़त से बेहतर है। मेरी बड़ी बहन फौत हो गई, एक स्पीच कंपटीशन हुआ था इसी टॉपिक पर, तो उन्होंने फ़र्स्ट प्राइज लिया था कि उस्ताद की सख्ती माँ बाप की शफ़क़त से बेहतर है। तो उससे अनगढ़ चीज़ जो है ना वो घट जाती है। बादब बानसीब, बेअदब बेनसीब। अब डिग्रियां बहुत हैं, सीढ़ियां बहुत हैं, केसिट बहुत हैं, इदारे बहुत हैं, लेकिन एक ऐसे तालीम याफ्ता बाअदब लोग जो है अब बहुत कम नज़र आ रहे हैं। तो मेरे और आपके माँ बाप कम पढ़े लिखे थे, इतने नहीं थे जितने मैं और आप हैं, लेकिन उन्होंने जैसे अच्छी तरबियत की, आज मैं और आप वो तरबियत करने में नाकाम हो रहे हैं, फेलियर में जा रहे हैं। तो मुझे और आपको सोचना चाहिए। फिर बच्चे की तमाम ज़रूरतें खुद पूरी करनी चाहिए, उसे उम्दा तरीके से रखना चाहिए ताकि वो दूसरों की तरफ ना देखे। अगर घर में अब वो दिन तो नहीं है, अगर सालन ना भी हो तो नमक डालकर और अचार के साथ भी बच्चे को रोटी दी जा सकती है, बजाय इसके कि वो खाने के टाइम पे दूसरों की तरफ ताँका झांकी करे। और बाज़ औक़ात अच्छा हम बच्चे की ना तारीफ़ बहुत ज़्यादा करते हैं, तो ये चीज़ शुरू में तो हमें इतनी महसूस नहीं होती, लेकिन बाद में जो है ना बहुत नुकसान देती है। तो हद से ज़्यादा तारीफ़ नहीं करनी चाहिए। अच्छा जैसे छोटे बच्चों को हम मैचिंग करते हैं ना, जब फिर हम उसे कहते हैं कि उसकी जुराबें भी मैचिंग करके, उसकी पोनी भी मैचिंग करके, उसके कपड़े भी, हर चीज़, फिर हम कहते हैं कि प्रिंसेस लग रही है, ये तो प्रिंस लग रहा है, कितनी खूबसूरत लग रही है, पूरी मैचिंग है। अच्छा छोटी उम्र में खूब मैचिंग सिखाई हमने, दुनिया, ये दुनिया है ना, तो दुनिया उसके अंदर हमने डाली। अब वो बच्चा बड़ा हो के जब मैचिंग करना चाहता है या बच्ची करना चाहती है तो हम कहते हैं ये बच्ची तंग करती है, ये बच्चा तंग करता है, अब ये मैचिंग करता है, ये तो मैचिंग के बगैर कपड़े नहीं पहनती। तो बचपन में हमने ही तो उसको आदत डाली थी, उसको तो पता ही नहीं था कि मैचिंग क्या चीज़ होती है। तो हमें इतना क्रेज़ी नहीं होना चाहिए, नेम ब्रांड चीज़ें बच्चों को नहीं पहनानी चाहिए, जो भी मुयस्सर हो जाए। और उनको नहीं बताना चाहिए कि ये जो है ये कौन सी कंपनी का कपड़ा आपको जो है पहनाया जा रहा है। आमतौर पर बच्चों की जो चिल्ड्रन प्लेस है या फिर और कौन सी अच्छी अच्छी बच्चों की जो भी अब हैं, तो हम मैचिंग करके नेम ब्रांड चीज़ का क्रेज़ उन्हें देते हैं, एक उनको एजुकेट करते हैं। फिर जब बच्चे थोड़ा सा सर उठा के जब हमारे सामने आंखों में आंखें डालकर हमसे वो नेम ब्रांड चीज़ की मुतालबा करते हैं, तो हम कहते हैं कि तुम लोग जो है ये क्यों मुतालबा करते हो और इसकी कोई ज़रूरत नहीं है, तो गैर ज़रूरी, खुद ही अपने हाथों से गड़ा खोदा है। तो अब तो बच्चों को यानी कुछ भी बच्चों को कहे हाँ ये भी ठीक बच्चा लगता है, ये भी ठीक लगता है, ये भी सही है, ये भी सही है, और बगैर मैचिंग के भी और बगैर ब्रांड के भी उनको हम पहनाया करें और घर के अंदर भी ऐसे चीज़ें लाया करें, क्योंकि ब्रांड जो है ये भी एक फोबिया है, ये जो ब्रांड है ये भी एक फैशन है, बाज़ोकात ब्रांड से हटकर चीज़ें बड़ी अच्छी होती हैं। अच्छा, इसके साथ ही फिर और क्या करना चाहिए कि बच्चे को कुछ ना कुछ सिखाना चाहिए, जैसे अब हमारे यहाँ रवाज नहीं है, हमारे माँ बाप ने हमें कढ़ाई सिखाई, हमें सिलाई सिखाई, कोई ना कोई हुनर सिखाना चाहिए लड़की हो या लड़का, ताकि ज़रूरत पड़ने पर उसके काम आ सके और दूसरे के आगे वो हाथ ना पिलाए। और एक अहम चीज़ वो है कि बच्चों को अच्छी सोहबत देना, अच्छी फ्रेंडशिप देना, और मुझे प्यारे रसूल की वो दुआएं बहुत अच्छी लगती हैं कि जब तुम किसी के घर जाओ तो उसके खाने पर ये दुआ आपने पढ़ी, एक क्या है, अफ्तरा इंदा कुमुस साइमून वसल्लत अलैकुमुल मलाइका व अकलत तुआमा कुमुल अब्रार, और एक दुआ आपने पढ़ी वो ये थी कि क्या है कि अल्लाह ताला ने जो तुम्हें रिस्क दी है अल्लाह उसमें बरकत दे और तुम घर वालों पर रहम करे और तुम सब की जो है मग़फ़रत कर दे, बारक अल्लाहु लकुम, नहीं, एक अफ्तरा इंदा कुमुस साइमून वसल्लत अलैकुमुल मलाइका व अकलत तुआमा कुमुल अब्रार, और एक और दुआ भी आपने एक सहाबी के लिए पढ़ी थी और अगर मुझे याद आई है तो फिर बताती हूँ। तो अच्छा, इसमें आप देखें कि आपने क्या कहा कि रोज़ेदार तेरे घर रोज़ा अफ्तार करे, नेक लोग तेरे दस्तरखान पर खाना खाएं, तो इससे क्या बात पता चलती है कि हमारे हम किसी को उन्हीं को दावत देंगे जिनसे हमारी दोस्ती होगी, तो अल्लाह के नबी तो कह रहे हैं नेक लोग तेरे दस्तरखान पर खाना खाए, तो रोज़ेदार तेरे घर रोज़ा अफ्तार करें, है ना। हाँ, दूसरी दुआ थी अल्लाहुम्मा बारिक लहुम फी मा रज़क़तहुम वग़फिर लहुम वरहमहुम, तो ये दो दुआएं हैं। और बहरहाल अब बात को मैं मुकम्मल करती हूँ, आपको वो वाक़या याद होगा कि मशहूर ताबई हज़रत रबिया के बारे में, उनके वालिद फरुख जो थे वो जिहाद पर गए थे और जाते वक्त अपनी बीवी को उन्होंने 30,000 जो थे वो दिनार दिए थे, कितने दिनार दिए थे, 30,000 अशरफियाँ या दिनार दिए और कहा कि मतलब ये तुम्हारे लिए हैं, और फिर वो 27 साल के बाद आए, तो हज़रत रबिया जो थे वो जब वो आए तो आपने देखा कि मस्जिद नबी में एक शख्स बैठा हदीस का दर्स दे रहा है और बड़े बड़े आलिम जो है ना सर झुकाए नीचे उसके बैठे लिख रहे हैं, और फिर घर अपने पास अपनी बीवी के पास आए और कहा कि मतलब बात की मिले जुले, तो कहा कि वो पैसों का क्या हुआ, तो कहा कि वो जो पैसे आपने दिए थे वो मैंने दफन कर दिए, कहाँ दफन किए, वो जो आपका यानी उस वक्त बीवी प्रेग्नेंट थी बाद में बेटा पैदा हुआ तो उसके उसके ऊपर मैंने जो थे वो लगा दिए, तो अल्लाह ताला ने उनको एक मशहूर जो है वो ताबई का जो है वो दर्जा दिया, यानी सारा उनकी तालीम और तरबियत पर आपने खर्च कर दिया। तो पैसों का बेस्ट इस्तेमाल क्या है कि उसको बच्चों की तालीम और तरबियत पर खर्च किया जाए, हम कपड़ों की फ़िक्र करते हैं, हम वो कौन बारबी डॉल और बच्चों के डॉल हाउस और उनकी अच्छी साइकिलें और उनकी पोनियाँ, तो उनके जूते, तो उनके कपड़े, तो उनकी मैचिंग, और फिर बच्चों का अलग रूम, एक प्ले रूम है और एक बच्चों का अपना रूम है, इतनी चीज़ें, लेकिन उनकी जो सही तालीम और तरबियत है हमें उनकी फ़िक्र नहीं होती। तो याद रखें कि मेरे और आपके पास टाइम बहुत थोड़ा है और मुझे और आपको जो है वो क्या करना है कि बच्चों को प्यार भी करना है, जैसे प्यारे रसूल बच्चों को किस करते थे, हज़रत आयशा बीमार थी, बुखार हुआ हुआ था, अबू बकर सिद्दीक घर में आए और आके हज़रत आयशा के गाल पर रुखसार पर जो है वो बोसा दिया, किस किया और पूछा है आयशा आप कैसी हो, तो बाप का भी बेटी और बेटे उसको किस करना, प्यार करना, और माँ का भी साथ लगाना, हम में से बाज़ हम हर वक्त जो है ना एक जो है वो एक ऐसा किरदार बने रहते हैं, हटो बचो ये क्या रख दिया, इधर क्या कर दिया, वो क्या कर दिया, तो हम बच्चों से मिलते नहीं हैं, बच्चे जब बाहर जाते हैं तो डार्लिंग और आई लव यू, आई मिस यू, आई किस यू, तो ये माहौल जब उनको मिलता है तो उनको लगता है हमारे वालदैन हमसे मोहब्बत नहीं करते। तो बच्चों से मोहब्बत करना, ना सिर्फ ये कि कपड़े, हम जितनी मोहब्बत करते हैं शायद ही कोई करता होगा वैसे, लेकिन हम ना उनकी खिदमत करते रहते हैं, खाने पकाते रहते हैं, कपड़े चीज़ें खिलौने, लेकिन मोहब्बत का इजहार नहीं करते, उनको अपने गले लगाएं, उनको अपने गोदी में बिठाएं, बड़े ही बेशक हो गए हैं, उनको किस करें, उनको प्यार करें, उनको बाहों में लें। वो एक माँ बहुत रो रही थी कि मेरे ही जो बहू का की माँ है ना, वो मेरा बेटा ना उनका हो गया है, तो मैंने कहा अच्छा, तुमने कभी प्यार किया, कहती है नहीं, तो तो मैं कहती वो तो उसको पूरा मिलती है, तो मैंने कहा वो तो उसका बेटा बन गया ना, तो मैंने कहा जो उस बेटे को तो तुमने प्यार नहीं किया, बाकियों को ना चुमना शुरू करो और गले मिलना शुरू करो। कह लेगी नाना ये काम मुझसे नहीं हो सकता। मैंने कहा एक बेटा जो है ना तुम्हारी समधन का हो गया, फिर बाकी भी हो जाएंगे, तो सोच लो। तो दो दीने फितरत है ना, बच्चों को गले मिलें, प्यार करें, साथ बैठें, और हम तो हर वक्त डांट डपट करते हैं, तो बच्चे कहते हैं कि दूर रहे माँ बाप से, बहुत मुश्किल लगते हैं हम उनके लिए, हम बहुत बिटर हो गए हैं। तो बिटर नहीं होना, स्वीट होना है, शुगर कोट करनी है, ठीक है। तो टॉपिक और भी आगे बहुत है, लेकिन इसके साथ मैं यहाँ पे इसको ख़त्म करती हूँ, और इसको इंशाल्लाह अगली दफ़ा हम इसी टॉपिक को आगे लेके चलेंगे। और इसके साथ मैं आपसे इजाज़त चाहती हूँ, इंशाल्लाह दुआ कर लेते हैं, और इसके बाद इंशाल्लाह सवाल और जवाब की नशिस्त जो है हम रखेंगे। سبحان الله وبحمده سبحان الله العظيم الحمد لله رب العالمين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار رب ارحمهما كما ربياني صغيرا رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب رب ارحمهما كما ربياني صغيرا رب اوزعني ان اشكر نعمتك التي انعمت علي وعلى والدي وان اعمل صالحا ترضى وادخلني برحمتك في عبادك الصالحين। ऐ हमारे रब, सब की नेक और जायज़ ख्वाहिशात को कबूल कर लीजिए। ये तमाम माएँ बहनें बेटियाँ, जो लोग भी दर्स में मौजूद हैं और जो इस वक्त सुन रहे हैं, जो बाद में सुनेंगे, जहाँ जहाँ तेरा ये पैगाम पहुँचेगा, उन सब पर अपनी रहमतें नाजिल कर, सबकी जायज़ ख्वाहिशों को कबूल कर ले, सबकी दुआएं कबूल कर ले, उनकी मुश्किलात को हल कर दे। जो बच्चे घरों में जवान बेटियाँ बेटे हैं, उनको अच्छे रिश्ते दे दे, खुद ब खुद वो रिश्ते हमारे सामने ले आ, हम नहीं जानते, आप हमारे सामने उन रिश्तों को ले आइए। और ऐ हमारे रब, हम आपसे दरख्वास्त करते हैं, जो बीमार हैं उनको सेहत कामलात आ कर दीजिए। जिन जिन बहनों ने दुआओं की दरख्वास्त की है और जो इस महफिल में बीमार हैं या हमारे घरों में बीमार हैं, उन सबको सेहत कामलात आ कर दीजिए। वो भाई हैं या बहनें हैं, वो हमारे वालिद हैं या कि हमारे सुसर हैं, वो हमारी वालदा हैं या हमारी सास हैं, सब पर अपनी रहमतें बरकतें जो हैं वो नाजिल कीजिए। और हमारे बच्चों को नेक और लायक कर दीजिए, हमारे बच्चों को हमारी आंखों की ठंडक बना दीजिए, हमारे बच्चों को हमारे लिए सदका जारिया बना दीजिए, हमें इनकी अच्छी तालीम और तरबियत करने वाला बनाइए। और बर्मा के मुसलमान, बर्मा में रोहिंग्या के मुसलमानों पर रहमत कर दीजिए। हैं हमारे रब, उनके लिए आप उनके लिए काफ़ी हो जाइए। जैसे आपने अबाबील को भेजकर अपने घर की हिफाजत की थी, हम बहुत कमज़ोर हैं, हम बहुत नहते हैं, और ऐ हमारे रब आप कवि हैं, आप गालिब हैं, आप मुक्तदर हैं, और आप जो हैं हर चीज़ पर गालिब होकर रहने वाले हैं। आप अपनी तदबीर से दुनिया भर के कमज़ोर मुसलमान, जो बेबस मुसलमान हैं, आप उनकी मदद कीजिए। वो बेटियां जिनकी इज्जतें लूटी जा रही हैं, वो माएँ जो ज़ख्मी ज़ख्मी हैं, वो औरतें जो बेवा हो चुकी हैं, वो बच्चियां और बच्चे जो यतीम हैं, और उम्मत मुस्लिमा का खून तो जो है वो पानी से भी ज़्यादा सस्ता हो गया। ऐ हमारे रब, तू हमारे गुनाहों की सज़ा इन्हें न देना। ऐ हमारे रब, तू हमें माफ़ कर दे। ऐ हमारे रब, तू हमसे राज़ी हो जा, तू हमें वो अमल करने वाला बना जो तुझे राज़ी कर लें। और ऐ हमारे रब, हम सब की नेक और जायज़ ख्वाहिशात को कबूल कर लें। ऐ हमारे रब, ऐ हमारे रब, हम आपसे दरख्वास्त करते हैं कि ये जो नया साल मुसलमानों का शुरू हुआ है, अल्लाहु अकबर, अल्लाहुम्मा अहिल्लहु अलैना बिल अमनी वल ईमान वस्सलामती वल इस्लाम वत्तौफीकी लिमा तुहिब्बु वतर्दा रब्बुना व रब्बुकल्लाह, कि अब जो साल शुरू हो रहा है ये अमन और ईमान का साल हो, ये पीस और सलामती का साल हो, हमें वो अमल करने वाला बना जो तुझे राज़ी कर लें। और ऐ हमारे रब, ये कनाडा के सारे लोगों के लिए, दुनिया भर के लोगों के लिए जो है वो अमन और सुकून पैदा कर दें। دنیا بھر میں امن اور سکون دے دے, آپس میں بھائی چارے کی فضا دے دے, اور امت مسلمہ پر بھی رحم کر. اور اے ہمارے رب, ہم سب کی دعاؤں کو قبول کر لے, بے اولادوں کو اولاد دے دے, اور جن کی شادیاں ہوئی ہیں اور شادیوں میں جھگڑے لڑائیاں ہو رہی ہیں, اے ہمارے رب ان کی شادیوں کو کامیاب کر دے. ربنا تقبل منا انک انت السمیع العلیم, ہم سب کے گناہوں کو معاف کر دے, ہمارا نامہ اعمال دائیں ہاتھ میں دینا, ہمیں مرتے وقت کلمہ نصیب کرنا, ہمیں سعادت کی موت دینا, ہم پہ وہ آزمائش نہ ڈالنا, وہ امتحان نہ ڈالنا, ہمیں اس امتحان میں نہ ڈالنا جو ہم اٹھا نہ سکیں. ربنا تقبل منا انک انت السمیع العلیم, وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین ثم آمین.